الحمد لله رب العالمين والصلاة والسلام على خير خلقه محمد وعلى آله وصحبه أجمعين ومن تبعهم بإحسان إلى يوم الدين أما بعد فقد قال الله تعالى في كلامه المجيد وأقمنا الصلاة وآتينا الزكاة وأطعنا الله ورسوله उपस्थित भएका साथी भाइ र हाम्रा दिदी बहिनीहरू, आजको यस शुभ अवसरमा म तपाईँहरूलाई महिलाको नमाजको बारेमा र महिलासित विशिष्ट समस्याहरूबारे केही लाभदायक कुराहरू तपाईँहरू सामुन्ने राख्ने आँट गरेको छु। मलाई आशा छ कि यसद्वारा तपाईँलाई लाभ पुग्नेछ र म अल्लाहसित यो बिन्ती पनि गर्दछु कि अल्लाह हामी सबैलाई सत्य कुरा भन्ने र त्यसै बमोजिम आफ्नो पूर्ण जीवनमा कार्यरत रहने सो अवसर प्रदान गरून्। अल्लाहले भनेको छन् وأقمنا الصلاة وآتينا الزكاة وأطعنا الله ورسوله कि जुन महिलाहरू नमाज को आयोजना गर्दै र जकात अर्थात धर्मदान दिदै गर्छन् र अल्लाह र उसको रसूल को आज्ञा पालन गर्दछन्। सूरतुल अहजाब श्लोक नंबर 33। तहे मुसलमान महिलाहरू नमाजलाई त्यसको निर्धारित समयमा त्यसका आधार वाजिबात र शर्तहरूको साथ आयोजित गर्नु तपाईँहरूमाथि अनिवार्य छ र जुन अल्लाहले सुरतुल अहजाबमा आदेश गरेका छन् त्यो समस्त मुसलमान महिलाहरूको लागि हो र नमाज इस्लामका आधारहरूमध्ये दोस्रो प्रमुख आधार हो र यो इस्लामको मूल स्तम्भ पनि हो र यसलाई त्याग्ने मान्छे इस्लाम धर्मबाट निष्कासित भइहाल्छ र यसलाई त्याग्नु नास्तिकता हो। यसर्थ पुरुष र महिलाहरूमध्ये जसले पनि नमाजको आयोजना गर्दैन त्यो अधर्मी र नास्तिक हो, मुस्लिम होइन र अकारण नमाजलाई त्यसको नियमित समयबाट अवलम्बित गर्नु त्यसलाई नष्ट गर्नु सरह छ र अल्लाहले अर्को ठाउँमा भनेका छन् फखलफ मिन बादिहिम खलफुन अदाउस्सलात वत्तबउश्शहवात अर्थात उनीहरूपछि उनका केही यस्ता सन्तानहरू आए जसले नमाज छाडिहाले र काम वासनाको पूर्तिमा लागिहाले। सुरतु मरियम श्लोक 59-60। र इब्ने कसीरले आफ्नो तफसीरमा कुरानको व्याख्यानको किताबमा वर्णन गर्छन् कि नमाजलाई जाय गर्नुको अर्थमा व्याख्यान गर्नेहरूको कथन छ कि यसको अर्थ हो त्यसको निर्धारित र मूल समयलाई नष्ट गर्नु अर्थात् त्यस नमाजलाई त्यसको निर्धारित समयमा नपढिकन त्यो समय बिते पश्चात पढ्नु र श्लोकमा आएको अर्को शब्द गैयाको अर्थमा व्याख्यान गर्नेहरूको भनाइ छ कि यसको अर्थ हो त्यो घाटा हानि जुन उनीहरू बिहोर्ने छन् र यो पनि भनिएको छ कि त्यो नरकको एउटा घाटी हो, स्थान हो र महिलाका लागि पुरुषहरूको तुलनामा केही निर्देशनहरू विशिष्ट छन् जसलाई म अहिले वर्णन गर्दछु। नम्बर एक, महिलालाई न त अजान नमाजको लागि केही विशेष शब्दहरूद्वारा आह्वान गर्ने क्रम अजान दिने आवश्यकता छ न त इकामत भन्ने नै आवश्यकता छ। इकामत नमाज को लागि उभिने समय अजान जै भनिने शब्दहरू किनकि अजान यस कारण वैधानिक गरिएको छ ताकि त्यसद्वारा स्वरलाई उच्च गरियोस्, तर महिलाको लागि स्वरलाई उच्च गर्नु जायज छैन। र अजान योम एकामत महिलाद्वारा भन्नु दुरुस्त पनि छैन। र मुगनीमा इमाम इब्ने कुदामा भन्छन्, यस बारेमा कसैको मतभेद हामीलाई थाहा छैन। मुगनी खण्ड 2 र पेज 68। नम्बर 2, महिला को समस्त शरीर अनुहार बाहेक छोपियो को होस, र त्यसको चरण र हत्केली को छोप्ने बारे विद्धहरू बीच मतभेद छ। र मतभेद पनि यस्तो परिस्थितिमा छ जब त्यसलाई हेर्ने वाला कुनै गैर मुहरिम अर्थात अपरिचित व्यक्ति नहोस्। तर यदि यो सम्भावना छ कि त्यसलाई कुनै अपरिचित व्यक्ति हेर्न सक्छ भने समस्त विद्धहरू को यस कुरामा एकमत छ कि महिला आफ्नो हत्केली र चरण को पनि पर्दा गर्छ, अर्थात त्यसलाई यस्तै छोपोस जसरी नमाज बाहेकका अवस्थाहरूमा अपरिचितहरूबाट छोप्दछ। यसर्थ त्यसमाथि अनिवार्य छ कि नमाज पढ्दा आफ्नो टाउको गर्दन र समस्त शरीरलाई छोपोस, यहाँसम्म कि पाइलाको चरणको उपरी भागलाई पनि छोपोस। रसूल सल्लल्लाहु अलैहि वसल्लमको फरमान छ, व्यस्क युवती जसलाई रजस्वला आउन लागेको छ त्यसको नमाज अल्लाह बिना चुन्नी स्वीकार गर्दैनन्। तिर्मिजी हदीस नम्बर 377, अबू दाऊद हदीस नम्बर 641 र इब्ने माजा हदीस नम्बर 655 र अहमद भाग 6 पेज 259। र चुन्नी को अर्थ हो यस्तो कपड़ा जुन त्यसको टाउको र गर्दन एवं घाँटीलाई छोपोस। र उम्मे सलमा को वर्णन छ कि उनले रसूल सल्लल्लाहु अलैहि वसल्लम सित सोधिन कि के महिला दिरा एक प्रकार को मिड्डी जस्तो लगाउने वस्त्र र चुन्नी लगाएर बिना लुंगी लगाई कर नमाज पढ्न सक्छ। त रसूल सल्लल्लाहु अलैहि वसल्लम ले भन्नु भयो, इदा कान दिरु साबिगन युगति ज़ुहूर कदमई, यदि दिरा यति लामो होस कि त्यसको चरणलाई पनि छोपेको होस भने बिना लुंगी नमाज पढ्न सक्छ। अबू दाऊद हदीस नम्बर 640 र मालिकले पनि यसलाई वर्णन गर्नु भएको छ हदीस नम्बर 326। त उपरोक्त का दुबई हदीस यस कुरालाई प्रमाणीकरण गर्छन् कि महिलालाई अनिवार्य छ कि त्यो आफ्नो नमाजमा आफ्नो टाउको र गर्दनलाई पर्दामा राखोस्, जस्तो कि यस कुरामाथि हजरत आयशा को हदीसले पनि प्रमाणीकरण गर्यो। र महिला आफ्नो पूर्ण शरीरलाई छोपोस, यहाँ सम्म कि त्यसको चरण पनि दर्शित नहोस्, जस्तो कि यस कुरालाई हजरत उम्मे सलमा को हदीसले प्रमाणीकरण गर्यो। र महिलाहरूको लागि नमाजमा अनुहार खोल्नु जायज छ जबकि त्यसलाई कुनै अपरिचित व्यक्ति हेर्ने वाला नहोस्, किनकि यसै कुरामाथि विद्धहरूको सहमति छ। शेखुल इस्लाम इब्ने तैमिया आफ्नो फतावा संग्रह को 22 खण्ड 113-114 पेजमा भन्छन्, यदि महिला एक्लै नमाज पढ़ी राखेको होस तै पनि चुन्नी लगाउनु आवश्यक छ, तर आफ्नै घरमा नमाज बाहेकको अवस्थामा आफ्नो टाउकोलाई पनि खोल्न सक्छ। र श्रृंगार गरेर नमाज पढ्नु नै अल्लाह को हक हो भक्तहरू माथि, यसर्थ कसैको लागि जायज छैन कि त्यो निवस्त्र भएर काबा को परिक्रमा गरोस्, चाहे रात्रि को समय त्यो एक्लै परिक्रमा किन नगरिरहेको होस्। यस्तै मान्छेको लागि यो पनि जायज छैन कि त्यो निवस्त्र भएर नमाजमा कि त्यो निवस्त्र भएर नमाज पढोस् चाहे एक्लै किन नहोस्। अनि भन्नुहुन्छ, यसर्थ नमाजमा पर्दा गर्नुको निर्देशनको कारण त्यसको गुप्तांग सुदर्शित हुने भए होइन, अर्थात अपरिचित मान्छेको दृष्टिबाट लुकाउनुको कारण होइन, बरु सिंगार गरेर नमाज पढ्नुको कारणले यस्तो आदेश गरिएको छ। रमगुनीको भाग 2 पेज 328 भनिएको छ कि रह्यो कुरो स्वतन्त्र महिलाको शरीरको, त त्यसलाई त्यसको पूर्ण शरीरलाई छोप्नु अनिवार्य छ, र यदि त्यसको शरीर मध्य केही जाहिर भयो भने त्यसको नमाज भंग भयो, यस अवस्था बाहेक कि जाहिर भएको अति ठोरै होस्। र यसलाई इमाम मालिक र शाफई ओम औजाईले पनि भनेका छन्। नम्बर 3, महिला आफ्नो नमाजमा रुकु र ढोक गर्दा आफ्नो शरीरलाई फराकिलो नगरिकन समेटेर संकुचित गराओस्। मुगुनीको भाग 2 पेज 258 मा वर्णित छ कि महिला रुकु र ढोक गर्दा आफ्नो इन्द्रियहरूलाई फराकिलो नगरिकन संकुचित राख्दछ। बरु बस्दा यता दुबै पाइला माथि बसोस् वा दुबै पाइलालाई आफ्नो दायाँ तर्फ पसारेर बसोस्, तर तवर्रुक र इफ्तिराश नगरोस्, किनकि वर्णित तरिकाले बस्नुमा अधिक पर्दछ। र इमाम नववी मजमू को भाग 3 पेज 455 मा भन्छन् कि इमाम शाफई को मुख्तसर मा भनाई छ कि नमाज का कार्यहरू गर्नुमा महिला र पुरुषहरू बीच कुनै भिन्नता र फरक छैन, तर महिला को लागि आफ्ना अंगहरूलाई संग्रहित अर्थात जम्मा गरेर बस्नु उत्तम छ, अर्थात ढोगमा आफ्नो पेटलाई तिर्घासिता मिलाउनु र यस्तै रुकुमा पनि गर्नु र समस्त नमाजमा यस्तै तरिकाले अंगहरूलाई जम्मा र संकुचित गरेर पढ्नु मुस्तहब र उत्तम छ। नम्बर 4, महिलाहरूले कुनै महिलाको इमामतमा नमाजको आयोजना गर्नु बारे विद्धहरूको मतभेद छ। केही यसलाई सही भन्छन् त केही मात्र ग्राह्य भन्छन्, तर अधिकांश विद्धहरूको दृष्टिमा यस्तो गर्नुमा कुनै आपत्ति छैन, किनकि रसूल सल्लल्लाहु अलैहि वसल्लमले उम्मे बकरालाई यो आदेश दिएका थिए कि आफ्नो परिवार की महिलाहरूको उनी इमामत गराउन्। यसलाई अबू दाऊदले वर्णन गरेका छन् र इब्ने खुजैमाले सही भनेका छन्। र केही विद्धहरूको दृष्टिमा यस्तो गर्नु सही छैन, त केही विद्धहरूको दृष्टिमा यस्तो गर्नु मकरूह अप्रिय छ, त कतिपय विद्धहरू यसलाई नफली नमाजमा जायज भन्छन् र फर्ज अर्थात अनिवार्य नमाजमा सही मान्दैनन्। तर यस बारेमा सही कुरो यो नै हो कि महिलाहरूले कुनै महिलाको इमामतमा नमाज पढ्नु मुस्तहब अर्थात उत्तम कार्य हो, र यसबारे अधिक ज्ञानको लागि हेर्नुस मुग्नी भाग 2 पेज 202 र मजमू लिन्नवी भाग 4 पेज 84-85। र यदि कुनै अपरिचित अथवा गैर मुहरिम महिलाको पाठनलाई सुनिरहेको छैन भने महिलाले नमाजमा ठूलो स्वरले पाठन गर्नुमा कुनै आपत्ति छैन। नम्बर 5, महिलाहरूको पुरुषहरूको साथ नमाज पढ्नुको लागि मस्जिदमा जानु जायज छ, तर तिनीहरूको घरमा पढिएको नमाज नै उत्तम र श्रेष्ठ छ। मुस्लिममा एउटा हदीस वर्णित छ कि रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभयो, ला तमनउ इमा अल्लाह मसाजिद अल्लाह, अल्लाह की दासी भक्त महिलाहरूलाई त्यसको मस्जिदमा जानुबाट नरोक्नु। बुखारी हदीस नम्बर 858, मुस्लिम हदीस नम्बर 442, र तिर्मिजी हदीस नम्बर 570, र नेसाई हदीस नम्बर 706। र अर्को हदीसमा रसूल सल्लल्लाहु अलैहि वसल्लम को फरमान छ, अल्लाह की भक्त महिलाहरूलाई त्यसको मस्जिदमा जानुबाट नरोक्नु, र तिनको लागि तिनको घर नै उत्तम छ। अबू दाऊद हदीस नम्बर 567। यसर्थ महिलाहरूको घरमा पढिएको नमाज नै श्रेष्ठ छ, किनकि यसमा अधिक पर्दा छ। तर यदि महिला नमाज पढ्नुको लागि मस्जिद जाओस्, निम्न का कुराहरू को रियायत गर्नु त्यसमाथि आवश्यक छ। त्यो पूर्णतया पर्दा गरेको होस्। हजरत आयशा रजियल्लाहु अन्हो को वर्णन छ कि महिलाहरू रसूल सल्लल्लाहु अलैहि वसल्लम को साथ मा नमाज पढ्थिन् अनि आफ्ना च्यादरहरू द्वारा पर्दा गरेर आफूमाथि बेरिएर निस्कन्थिन्। यस्तो अवस्थामा कि अँध्यारो हुने कारणले कोही उनीहरूलाई चिन्न सक्दैन थियो। बुखारी हदीस नम्बर 829, मुस्लिम हदीस नम्बर 654। र अर्को हदीसमा रसूल सल्लल्लाहु अलैहि वसल्लम को फरमान छ, अल्लाह की दासीलाई त्यसको मस्जिदमा जानुबाट नरोक्नु, र तिनको लागि आवश्यक छ कि बिना सुगन्ध प्रयोग गरिकन निस्कुन्। अबू दाऊद हदीस नम्बर 565, अहमद भाग 2 पेज 448, रदारमी हदीस नंबर 1279। राबू हुरैरा को वर्णन छ कि रसूल सल्लल्लाहु अलैहि वसल्लम ले भन्नु भयो, जुन महिलाले पनि सुगन्ध प्रयोग गर्यो त्यो हाम्रो साथमा अन्तिम इशाको नमाजमा उपस्थित नहोस्। मुस्लिम हदीस नम्बर 444, निसाई हदीस नम्बर 5128। र मुस्लिमले इब्ने मसूद की स्वास्नी जैनब को हदीसलाई पनि यसरी वर्णन गरेका छन्, जब तिमी मध्य कुनै महिला पनि मस्जिदमा आओस् त सुगन्ध प्रयोग नगरोस्। मुस्लिम हदीस नम्बर 443। र इमाम शौकानीले नैलुल अवतार को खंड 3 पेज 140-141 मा भन्छन्, उपरोक्त का हदीसहरूबाट यो प्रष्ट हुन्छ कि महिलाहरूको लागि मस्जिदमा उपस्थित भई नमाज पढ्नु जायज छ, जब त्यसद्वारा कुनै उपद्रव र उत्पातको शंका नहोस्। न त त्यो यस्तो कुरा नै प्रयोग गरेको होस् जसको माध्यमले उपद्रव उत्पन्न हुन सक्छ, जसरी सुगन्ध आदि। र अगाडी भन्छन्, त हदीसहरूबाट महिलाहरूलाई मस्जिदमा पुरुषहरूसँग नमाज कायम गर्नुको अनुमति प्रदान गरिएको बोध हुन्छ, जब तिनीहरूको उपस्थितिद्वारा कुनै प्रकारको बिगारको सम्भावना नहोस्, जसरी उनीहरूको सुगन्ध अथवा सिंगार आदिको कारण। त्यो महिला आभूषण वा नाना प्रकारका लुगाहरूद्वारा सिंगार गरेर ननिस्कोस्। उम्मुल मोमिनिन हजरत आयशा रजियल्लाहु अन्हाको भनाई छ कि यदि कि रसूल सल्लल्लाहु अलैहि वसल्लमले यस्तो अवस्थामा महिलाहरूलाई हेर्थे जुन अवस्थामा अहिले हामी हेरिरहेका छौँ, त यिनीहरूलाई मस्जिदमा आउनुबाट उस्तै रोकिदिन्थे जसरी बनु इसराइल की महिलाहरूलाई रोकिएको थियो। बुखारी मुस्लिम। हजरत आयशा को यस कथन अन्तर्गत इमाम शौकानी नैलुल अवतारमा भन्छन्, जुन अवस्थामा हामी महिलाहरूलाई हेरिरहेका छौँ, यदि यसै अवस्थामा यिनीहरूलाई रसूल सल्लल्लाहु अलैहि वसल्लम हेर्थे, यसको अर्थ हो राम्रो राम्रो लुगा लगाएर आउनु, सिंगार गरेर आउनु, बेपर्दा भएर आउनु र सुगन्ध लगाएर आउनु, किनकि रसूल सल्लल्लाहु अलैहि वसल्लम को जीवन काल में महिलाहरू बाक्लो लुगा लगाएर पूर्ण पर्दा गरेर निस्कन्थिन। र इमाम इब्नुल जौजी रहमहुल्ला अहकामुन निसा नामक किताब को पेज नंबर 39 में भन्छन्, महिला को लागि यो नै उचित छ कि घरबाट बाहिर निस्कनु बाट सावधानी अपनाओस्, किनकि यदि त्यो आफूलाई सुरक्षित ठान्छे तै पनि मानिसहरू त्यसबाट सुरक्षित छैनन्। यसर्थ यदि त्यसलाई घरबाट निस्कनुको अति आवश्यकता होस् भने आफ्नो श्रीमानबाट अनुमति लिएर पूर्ण पर्दा गरेर निस्कोस् र यस्तो बाटोमा हिँडोस् जहाँ मानिसहरूको भिडभाड र हुल नहोस् र बजार योम हुलका ठाउँहरूबाट बाँच्ने प्रयत्न गरोस्, बरु बाटो र सडकको किनारबाट हिँडोस् किनकि त्यहाँ भिड कम हुन्छ। यदि मात्र एक्लै महिला होस् तै पनि त्यो पुरुषहरूको पंक्तिको पछाडि एक्लै उभोस्, जस्तो कि हजरत अनस को त्यस हदीसमा छ जसमा यो वर्णन छ कि रसूल सल्लल्लाहु अलैहि वसल्लमले एक दिन उनीहरूलाई नमाज पढाएका थिए, त त्यस नमाजको अवस्था वर्णन गर्दै हजरत अनस भन्छन्, म र एउटा टुहुरो बालक उहाँ सल्लल्लाहु अलैहि वसल्लमको पछाडि पंक्ति बनाएर उभे र वृद्ध हामी दुबै पछाडि उभिन। बुखारी हदीस नम्बर 373 र मुस्लिम हदीस नम्बर 658। र उनैद्वारा बढी छ कि मेरो घरमा म र एउटा टुहरो बालक उहाँ सल्लल्लाहु अलैहि वसल्लमको पछाडि नमाज पढे, यस्तो अवस्थामा कि हाम्रो आमा उम्मे सुलैम हामी दुबै पछाडि उभेकी थिइन्। बुखारी हदीस नम्बर 694, मुस्लिम हदीस नंबर 660। तर यदि एक भन्दा अधिक महिला पुरुषहरूसँग मस्जिदमा उपस्थित होउन, त सबै मिलेर पुरुषहरूको पंक्ति पछाडि एउटा पंक्ति बनाउन, किनकि रसूल सल्लल्लाहु अलैहि वसल्लम पहिला पुरुषहरूको पंक्ति अनि बालकहरूको पंक्ति अनि महिलाहरूको पंक्ति बनाउने आदेश गर्थे। यस कुरालाई अहमदले वर्णन गरेका छन्। र हजरत अबू हुरैरा रजियल्लाहु अन्हु को वर्णन छ कि रसूल सल्लल्लाहु अलैहि वसल्लम ले भन्नु भयो, खैरु सुफूफिर रिजाल अव्वलुहा व शर्रुहा आखिरुहा व खैरु सुफूफिन निसाई आखिरुहा व शर्रुहा अव्वलुहा। पुरुषहरूको लागि सर्वोत्कृष्ट पंक्ति अघिल्लो पंक्ति हो र सबैभन्दा घृणित पंक्ति पछिल्लो पंक्ति हो र महिलाहरूको लागि सर्वोत्कृष्ट पंक्ति पछिल्लो पंक्ति हो र सबैभन्दा घृणित पंक्ति अघिल्लो पंक्ति हो। मुस्लिम हदीस नंबर 440, तिर्मिजी हदीस नंबर 224, नेसाई हदीस नंबर 820। तदुबई हदीस द्वारा यो प्रष्ट भयो कि महिलाहरूको लागि पुरुषहरूको पछाडी पंक्ति बनाइन्छ र जब उनीहरू पुरुषहरू पछाडी नमाज पढुन् त यता उता दायाँ बायाँ तर्फ विभाजित भएर नपढुन् चाहे त्यो तरावीहको नमाज होस् वा अनिवार्य नमाज। जब इमाम नमाज में बिर्सोस वा गलती करोस त महिला हाथ ले ताली बजाएर त्यसलाई सावधान करोस जस्तो कि रसूल सल्लल्लाहु अलैहि वसल्लम को फरमान छ इदा नाबकुम फिस सलात शैउन फलयसबहिर रिजाल वलयसफिकिन निसा। जब नमाज में भय को अवस्था में तिमी मध्य कसैले या आपत विपत्ति परोस त पुरुषहरू तस्बीह भनुन र महिलाहरू ताली बजाउन। बुखारी हदीस नंबर 1177, मुस्लिम हदीस नंबर 421। तयो हदीस महिलालाई यो अनुमति प्रदान गर्छ कि नमाज को अवस्था में कुनै आवश्यकता परे में त्यो ताली बजाओस् र त्यसै आवश्यकता मध्य इमाम को भूल चूक पनि हो र यस्तो आदेश यस कारण छ किनकि महिला को स्वर मानिसहरूको लागि उपद्रव को माध्यम हो। यसर्थ महिलालाई बोल्नु को सट्टा में ताली बजाउनु को आदेश गरिएको छ। जब इमाम सलाम फेरोस त तुरन्तै महिलाहरू मस्जिद बाट निस्कने प्रयत्न गरुन र पुरुषहरू बसी राखुन ताकि महिलाहरू सीता मिलाप नहोस। हजरत उम्मे सलमा रजियल्लाहु अन्हा भन्छिन् कि जब रसूल सल्लल्लाहु अलैहि वसल्लम फर्ज नमाज को सलाम फेर्दथे त महिलाहरू उभी हाल्थिन र रसूल सल्लल्लाहु अलैहि वसल्लम त्यस्तै बसी राख्थे त्यति समय सम्म जति अल्लाह चाहन्थ्यो। अनि जब रसूल सल्लल्लाहु अलैहि वसल्लम उठ्थे त मानिसहरू पनि उभी हाल्थे। तजुहरी भन्छन् कि यस्तो यस कारण गर्थे ताकि महिलाहरू गई हालुन र यस बारे अल्लाह नै अधिक ज्ञानी छ। यसलाई बुखारीले वर्णन गरेका छन् र हेर्नुस अशरहुल कबीर अल मुकने खंड 1 पेज 422 र इमाम शौकानी नैलुल अवतार को भाग 2 पेज 326 मा भन्छन् यस हदीस द्वारा यो प्रेरणा मिल्छ कि इमाम को लागि यो उचित र उत्तम छ कि त्यो मुक्तदीहरू को अवस्था को रियायत गरोस र यस्तो कुराहरू सित बाजोस जुन कुनै अवैध कार्य को माध्यम भइहालोस र आक्षेप का ठाउँहरू बाट बाचोस र घर को साथै बाटोहरूमा पनि महिलाहरू महिला र पुरुषहरू को मिलाप बाट टाढा रहोस र त्यसको माध्यम नबनोस र इमाम नवी मजमू को खंड 3 पेज 455 मा भन्छन् सामूहिक नमाज को आयोजना मा महिलाहरू पुरुष बाट केही कुराहरूमा भिन्न छिन् जसमध्ये पहिलो यो हो कि सामूहिक नमाज महिलाहरू को लागि अनिवार्यता केदा युक्त छैन। दोस्रो एउटी महिला भएमा पुरुष को पछाडी उभ्छे न कि त्यसको साथमा जसरी कि पुरुषहरू उभ्छन्। तेस्रो महिलाहरूको इमामत गर्ने महिला समस्त महिलाहरूको माझामा उभ्छे। चौथो जब महिलाहरू पंक्तिबद्ध तरिकाले पुरुषहरूको पछाडि नमाज पढ्छिन् त उनीहरूको अन्तिम पंक्ति प्रथम पंक्तिबाट श्रेष्ठ हुन्छ। त उपरोक्तका कुराहरूबाट यो प्रश्न भयो कि महिलाहरू र पुरुषहरू बीच मिलाप जायज छैन। महिलाहरूको ईदको नमाजको लागि जानु उम्मे अतिया रजियल्लाहु अन्हा को वर्णन छ कि रसूल सल्लल्लाहु अलैहि वसल्लम ले हामीहरूलाई यो आदेश गर्नु भयो कि हामी ईदुल फितर र ईदुल अजहा को नमाज को लागि नव युवती दुलही सानी बालिका र रजस्वलामा भएकी महिलाहरूलाई पनि उपस्थित गराऊ। तर यो रजस्वलामा भएकी महिलाहरूको कुरो त उनी नमाज नपढुन् र एउटा हदीसमा छ कि उनी नमाज पढ्ने ठाउँमा नजाउन् अनि रजस्वलामा भएकी महिलाहरू पनि पुण्यमा र मुसलमानहरूको याचनामा सामेल हुन्। बुखारी हदीस नम्बर 1569, मुस्लिम हदीस नम्बर 890 र इमाम शौकानीको भनाइ छ यो हदीस र यसै अर्थलाई बोध गर्ने अरू हदीसहरूबाट यो प्रष्ट हुन्छ कि दुबई ईदहरूमा महिलाहरूलाई ईदगाह जानु प्रमाणित कुरो हो। चाहे महिला नवयुवना हो, स्वाबालिका वृद्धा होस, वा विधवा वा रजोसलामा अथवा सुतकेरीमा भएकी महिला होस। तर यदि कुनै महिला सोग इद्दतमा छे वा यस्तो सुन्दरी छे कि त्यसको जानुले विद्रोह अथवा अश्लीलताको आशंका छ वा अरु कुनै कारण छ भने त्यो ईदगाह नजाओस्। हेर्नुस निउलुल अवतार, नैलुल अवतार, भाग 3 पेज 306। रशेखुल इस्लाम ने तैमिया मजमू फतावा को भाग 6 र पेज 458 मा भन्छन्, अस्थावान महिलाहरुलाई यो खबर दिएको छ कि उनीहरुको नमाज घरमै श्रेष्ठ छ। जुमा को नमाज र सामूहिक नमाज में उपस्थित हुनु को तुलना में ईद को नमाज बाहेक र ईद को नमाज में उनीहरुलाई पनि उपस्थित हुने आदेश छ र यस आदेश को तत्वदर्शिता बारे अल्लाह नै अधिक ज्ञानवान छ। तर मेरो दृष्टिमा यसका अनेकौं कारणहरू छन् जसमध्ये केही यी हुन्। नम्बर 1, किनकि ईदको नमाज सालमा मात्र 2 पटक हुन्छ, जुमा र सामूहिक नमाज विपरीत। यसै कारण ईदमा उनीहरूलाई पनि उपस्थित हुने आदेश गरियो। नम्बर 2, र यस कारण पनि किनकि त्यसको विकल्प छैन जबकि जुमा र सामूहिक नमाजको विकल्प छ, र त्यो हो घरमै जुहरको नमाजको आयोजना गर्नु, र यो नै त्यसको लागि जुमाको नमाज हो, अर्थात महिला को लागी जुमा को नमाज हो। नंबर 3, ईद को नमाज को लागी मैदान रकुने चौर तरफ निस्कनु मा हज को अनुरूपता देखिन्छ केही विशेषता को कारण, र यसै कारण ईद अकबरी त्यसलाई भनिन्छ जसमा हाजी हरू हज को मौसम मा हज गर्ने उद्देश्य ले भेला हुन्छ। रशाफई हरूले महिला को ईद को नमाज में सहभागी हुनु को लागी यो शर्त राखेका छन् कि त्यो महिला अति सुंदरी र सिंगार युक्त न होस। इमाम नवी मजमू को भाग 5 पेज 13 मा भन्छन् कि इमाम शाफई र उनका साथी हरूले भनेका छन् कि अति सुंदरी न भएको र सिंगार न गरेको महिलाहरू मात्र ईद को नमाज में उपस्थित हुन्। तर सुंदरी र सिंगार गरी के महिलाहरू को उपस्थिति अप्रिय कुरु हो। र अगाडि भन्छन्, र जब महिला ईद को नमाज को लागि निस्कोस् त सामान्य लुगा लगाएर निस्कोस् र अति राम्रो लुगा लगाएर ननिस्कोस्, र यो शर्त ती महिलाहरूको लागि छ जुन वृद्ध भइसकेका छिन्, जिनमा सहवास को कुनै चाहना बाकी छैन। तर नौ युवती र सुन्दरी महिलाहरूको लागि ईदगाह जानु नै मकरूह अर्थात अप्रिय छ, किनकि यिनीहरूद्वारा उपद्रव र अश्लीलताको सम्भावना छ। त यदि यो भनियोस् कि यो कुरोता उपरोक्तमा वर्णित उम्मे अतिया को हदीस विरुद्ध छ, त हामी भन्छौ कि बुखारी मुस्लिम को हदीसमा जसलाई हजरत आइसाले वर्णन गर्नु भएको छ, जसमा उहाँको यो भनाई छ कि यदि रसूल सल्लल्लाहु अलैहि वसल्लमले आजकी महिलाहरूको अवस्था र सिंगारलाई हेरेको भए उनीहरूलाई मस्जिद आउनुबाट उस्तै मनाही गरिदिन्थे जसरी बनी इसरायलकी महिलाहरूलाई मनाही गरिएको थियो। र यस कारण पनि किनकि वर्तमान कालमा बुराई र उपद्रव एवं निर्लज्जताका अत्याधिक र नवीन स्रोतहरू विस्तृत भइसकेका छन् पहिलाका युगहरूको तुलनामा, र यस बारे अल्लाह नै अधिक ज्ञानवान छ। र इमाम इब्नुल जौजी अहकामुन निसा नामक किताब को पेज नंबर 38 मा भन्छन्, मेरो भनाई छ कि हामीले यो प्रश्न पारे कि महिलालाई निस्कनु जायज छ, तर यदि तिनीहरू द्वारा उत्पाद को संभावना होस् भने निस्कनु नै श्रेष्ठ हुन्छ, किनकि पहिलाका युगमा महिला र पुरुषहरू जुन अवस्थामा थिए आजका महिला र पुरुषहरू त्यसबाट भिन्न अवस्थामा छन्, अर्थात उनीहरू अति सत्कर्मी सदाचारी थिए जुन आज लुप्त भइसकेको छ। त हे आस्थावान महिलाहरू, यति कुराहरू द्वारा यो प्रश्न भइहाल्यो कि तिमीहरूको लागि ईदको नमाज पढ्नुको लागि ईदगाह जानुको अनुमति छ यस शर्तको साथ कि तिम्रो हावभाव वैधानिक होस् र त्यहाँ जानुको उद्देश्य अल्लाहको निकटता प्राप्त गर्नु होस् र मुसलमानहरूको साथ पुण्यमा सहभागी हुनु होस् र तिनीहरूको याचनामा सामेल हुनु होस् र इस्लामको अनुष्ठानको प्रदर्शन गर्नुहोस्। तर यसको उद्देश्य सिंगारलाई प्रदर्शित गर्नु वा बिगारको उत्पात गर्नु कदापि होइन, यस अर्थ यस कुराबाट सधैँ सचेत रहनु होला। अब म अन्त्यमा अल्लाह सीता यो याचना गर्दछु कि हे अल्लाह, हामी सबैलाई इस्लाम को अनुसरणकारी बनाऊ। रहे अल्लाह हमारा दीदी बहनी हरुलाई इस्लाम का निर्देशन हरु बमोजिम उनी हरु का जीवन हरुलाई व्यतीत करने सुअवसर र सौभाग्य प्रदान कर र उनी हरुमा यदि के ही कमी कोताही छा त्यसमा आवरण हाल र उनी हरुलाई सत्य पथमा लगाएर उनी हरुलाई पनि स्वर्गमा स्थान प्रदान कर। واخر الدعوان ان الحمد لله رب العالمين.